نحمده ونصلي على رسوله الكريم. جزا الله عنا محمدا وهو أهله. أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. الذين آمنوا وعملوا الصالحات لندخلنهم في الصالحين. صدق الله العظيم. آج آپ کی خدمت میں جو بظاہر بہت چھوٹی بات سمجھی جاتی ہے لیکن اس کا تفصیلی اور تشریحی اعتبار بہت وسیع ترین ہے اور بات بہت سادہ ہے لیکن انشاءاللہ بہت دنوں تک سوچنے کے لیے علمی اور روحانی غذا آپ کے کام دے گی. ہمارے اور آپ کے سبھی کے لیے سوچ وچار کرنے کا ایک موقع اور مرحلہ ہے. دیکھیے انسان چار منزلوں سے گزرتا ہے. یوں سمجھیے ہر انسان کی چار منزلیں. ایک منزل ماں کا پیٹ ہے. دوسری منزل دنیا کا پیٹ ہے. اور تیسری منزل قبر اور برزخ کا پیٹ ہے. اور چوتھی منزل آخرت ہے. انسان ان چاروں منازل سے گزرتا ہے. نتیجے کے اعتبار سے آخرت میں وہ جزا یا سزا کا مستحق ہو جاتا ہے. ملت کے عزیزوں یہ جو پہلی منزل ماں کا پیٹ ہے آدمی ابتدائی مرحلے میں ایک رحم کی صورت میں ہوتا ہے. جنین کی شکل میں رہتا ہے. عورت کے رحم میں ایک سانچے اور ڈھانچے میں موجود رہتا ہے. اگر تھوڑی دیر کے لیے اگر اس کو سوجھ بوجھ دی جائے, اگر اس سے یوں کہا جائے کہ اے بچے تو اس وقت جس دنیا میں ہے وہ دنیا بہت چھوٹی ہے, اس رحم کے اس خانے سے نکلنے کے بعد, عورت کے پیٹ کے اس گھر سے نکلنے کے بعد تو ایک ایسی دنیا میں قدم رکھے گا کہ اس کی وسعتوں کا اندازہ کرنا مشکل ہے. تو دیکھے گا بہت لمبی چوڑی وسیع و عریض زمین کو. تجھے نظر آئیں گی بڑی بڑی سڑکیں اور بڑے بڑے راستے. تجھے نظر آئیں گے بڑے بڑے پہاڑ اور بڑے بڑے جھاڑ. اور تو اپنی آنکھوں سے دیکھے گا بڑی بڑی بنی ہوئی چیزیں. और वहां पर साथियों को देखेगा, ऊंटों को देखेगा, जानवरों को देखेगा, नबातात को देखेगा, जमादात को देखेगा, हैवानात को देखेगा, इंसानों को देखेगा, चंद सूरज सितारों की दुनिया को देखेगा, फिजाई खलाई निजाम तेरे सामने होगा, आसमान नजर आएगा और जमीन के अंदर बेशुमार हजारों लाखों करोड़ों चीजें देखेगा। तो वो बच्चा जिसके सामने ये बात कही गई है या कही जाती है, वो बुजुर्गों ने हाल यही कहेगा कि सब मेरे सामने तो बस ये बस ये दुनिया है जो औरत के रहम में मौजूद है, दाएं बाएं आगे पीछे ऊपर नीचे, बस एक महदूद नजर के साथ देखता है, दुनिया का कोई निजाम उसको नजर नहीं आता और अगर कहा जाए तो उसको समझ में भी नहीं आता। मगर मेरे दोस्तों, इस तरह उसका इस दुनिया में आने के बाद उन तमाम चीजों को वो अपनी आंखों से देखता है और औरत के पेट की एक छोटी सी जगह जिस मकान में वो मकीन था, ठहरा हुआ था चंद दिनों के लिए, उस मकान और मकान के मुकाबले में दुनिया की वसतें बहुत बेकरार नजर आने लगती हैं। कहता है कि हाँ सब बिल्कुल सच है, वो सही कहा था कहने वाले। लेकिन मेरे दोस्त, जिस तरीके से वो बच्चा यकीन नहीं करता, इसी तरह हम लोगों का हाल है जब ये कहा जाए कि जैसे मां का पेट छोटी सी दुनिया है और दुनिया बहुत बड़ी वसी हरीर है, इसी तरह दुनिया भी मां के पेट की तरह एक तंग तारीक दुनिया है और बहुत महदूद और मुख्तसर दुनिया है। इससे कहीं बड़ा हुआ, इससे कहीं चढ़ा हुआ, इससे कहीं वसी और अलीज, इससे कहीं ज्यादा तोलमी, इससे कहीं सैकड़ों हजारों लाखों गुना बड़ा हुआ आलम खबर का एक निजाम है, इसको तस्लीम करो, उसी को कब्र का निजाम दे दे, गजब का निजाम कहा जाता है, दुनिया और आखिरत के दरमियान का आलम भी कहा जाता है। लेकिन इंसान को यकीन नहीं आता, लेकिन जिस तरीके से उस बच्चे को देखने के बाद यकीन आ जाएगा, ऐसे ही हम लोगों को भी उस आलम के देखने के बाद यकीन आ जाएगा। लेकिन मेरे दोस्तों, इस वक्त दुनिया में इंसानों से मुतालबा ये है इस्लाम का कि जो चीज तुम्हें अपनी आंखों से देखकर जिसको तुम तस्लीम करना चाहते हो वो देखकर मत मानो, बल्कि बिलगैब मानो, उसी को ईमान का तकाजा कहते हैं। और जिस तरीके से बरज़ख और कब्र की वसी और अरी जिंदगी और दुनिया है और आलम है, उससे कहीं ज्यादा अरबों गुना खरबों गुना और करोड़ करोड़ अरब अरब वर्षों तक वसी और अरीज आलम से सादर का पड़ेगा, उसको आखिरत कहते हैं और हतमी है, कतई है, यकीनी है, इसमें कोई शक और शुबे की गुंजाइश नहीं है। इसलिए वैदों तो इन चार मनाजिल पर गौर फरमाए, सबको इन चार मंजिलों से गुजरना है। उसमें से ये एक मंजिल तो गुजर गई, अब दूसरी मंजिल खत्म होने को है, बेशुमार इंसानों की वो भी खत्म हो गई तीसरी मंजिल में है, और और सारी इंसानों की चौथी मंजिल भी शुरू हो जाएगी जब कयामत तक हो जाएगी। तो मेरे दोस्तों, हर इंसान की ये चार मंजिलें हैं और आखिर में चल चलाकर आदमी अपने अपने एतबार से जजा या सजा का मुस्तहिक होता है। दूसरी बात यह है कि मां के पेट में रहने तक वाली जो जिंदगी है उसमें इंसान मजबूर है, कुछ नहीं कर सकता। अल्लाह जिसको जैसा बना दे बस वो बन चुका, वैसा ही रहता है, उसमें तगय्युर नहीं होता। अगर काला बनाया जाए तो काला रहेगा, गोरा बनाया जाए तो गोरा रहेगा, लंबा बनाया जाए तो लंबा रहेगा, पस्तखत बनाया जाए तो पस्तखत रहेगा, جس لب و لہجے کے ساتھ جی اللہ پاک نے اس کو پیدا کیا اسی لب و لہجے کے ساتھ رہے گا, تو وہاں پر تخلیقی نظام کے اعتبار سے جو جبری اعتبار ہے ماں کے پیٹ میں ایک انسان کے بارے میں, وہاں آدمی اپنے اختیار سے کچھ نہیں کر سکتا. اگر نہ ہو کسی کو پورا سالم بدن دے دے تب تو اللہ نہ دے, ان کے اختیار کی بات ہے. تو بہرحال میں نظام ہے اس عالم کا, ایک اللہ تعالی کی طرف سے ایک رحم کا ایک تقاضا جو ان کی صورت میں مخلوق کے ساتھ ہوتا ہے, جس میں رحم چھپا ہوا ہوتا ہے. اس رحم کے اندر اللہ کا رحم یہ ہوتا ہے کہ اس کو کچھ چیزیں عطا فرما دیتے ہیں چاہے وہ چاہے نہ چاہے, اور اسی تشخصات کے ساتھ اور انہیں تعینات کے ساتھ اور انہیں تفصیصات کے ساتھ رہتا ہے. لیکن میرے دوست اس دنیا میں انسان کو بھیجنے کے بعد اللہ پاک نے عقل اور تمیز اور اختیار تمیزی سے سرفراز فرمایا. یعنی کیا مطلب ہے, اللہ نے اس دنیا میں انسانوں کو دو طرح کے اختیار دیے ہیں. ایک اختیار اس بات کا کہ وہ اپنی مرضی پر چلے, اور ایک اختیار اس بات کا کہ وہ اللہ کی مرضی پر چلے. دونوں اختیارات ہیں, چاہے وہ اختیار محدود سے ہی بہت مختصر سے ہی بہت جی اس کے جی وقت کے لحاظ سے محدود سے ہی زمانے کے لحاظ سے محدود سے ہی اس کی وسعتوں کے لحاظ سے محدود سے ہی, بہرحال کچھ بھی ہو اس کو دو طرح کا اختیار ہے. ایک یہ اختیار کہ وہ اپنی پسند پر چلے اپنی مرضی پر چلے, اور ایک یہ اختیار کہ وہ اللہ کی مرضی پر چلے. اللہ کی مرضی پر چلتے ہیں تو اللہ تعالیٰ ان سے خوش ہو جاتے ہیں اور ہمیشہ ہمیشہ کی جنت اور اس کی نعمتوں سے سرفراز فرماتے ہیں, اور انسان اپنی مرضی پر چلتا ہے تو اللہ اس کی مرضی پر چھوڑ دیتے ہیں, مگر آخر میں ناراض ہو کر اس کے لیے ہمیشہ کی جہنم والی سزاؤں کو اس کے لیے مقدر کر دیتے ہیں. اختیار دینے کے اعتبار سے ادھر بھی چلنے کہا ادھر بھی چلنے کہا, وہ دینہ نجدین اما شاکرا و اما کفورا, یہ راستے دو کھل گئے ہیں آپ کی مرضی کی بات ہے, چاہے آپ راہ راست پر چلیے چاہے گمراہوں کے راستے پر چلیے, چاہے شکر گزار بنیے چاہے ناشکری کے راستے پر چلیے, چاہے آپ جی چاہے آپ ہدایت والے راستے پر چلیے چاہے آپ گمراہی کے راستے والے راستے پر چلیے, راستہ ہم نے بتا دیا جو جس راستے پر چلے گا ہم اس کو چلا دیں گے, مگر ایک سے راضی ہوں گے دوسرے سے ناراض. اب میرے دوستو ایک دوسری بات تو یہ تیسری بات یہ ہے کہ اللہ پاک نے ہم کو اختیارات تمیزی عطا فرمائے ہیں, اس اختیار تمیز سے ہمیں کام لینا ہے. اس کام لینے کے لیے کیا کرنا پڑتا ہے, اللہ کو راضی کرنا ہے. تو اللہ کو راضی کرنے کے لیے کیا کرنا پڑتا ہے, اللہ کو راضی کرنے سے فائدہ یہ ہے کہ ہماری دنیا بھی بن جائے گی برزخ بھی بن جائے گی حشر کے میدان میں بھی ہماری زندگی بن جائے گی اور آخرت میں ہمیشہ کے لیے اپنی زندگی بن جائے گی. اور اگر ہم نے اللہ کی مرضی پر اپنے آپ کو نہیں ڈالا اپنی مرضی پر چلتے رہے تو اللہ تعالیٰ ہمیشہ کے لیے نامراد کر دیں گے ناکام بنا دیں گے. اب اس اللہ کی مرضی پر چلنے کے لیے سب سے پہلا کام یہ کرنا پڑتا ہے کہ ہم ایمان اور عمل صالحہ کو اختیار کریں, اللہ کی عبادت اور معرفت کے لیے تیار ہو جائے, اللہ کی معرفت کے لیے تیار ہو جائے. لیکن یہ نہیں کہ اللہ تعالیٰ کو ہم کس طریقے سے پہچانے, اللہ کی مرضی پر کیوں چلنا چاہیے اس کو کیوں پہچاننا چاہیے. دیکھو بھائی پہچاننے کے کچھ راستے اور طریقے ہوتے ہیں, ہر چیز کا ایک طریقہ ہوتا ہے. اس دنیا میں جو کچھ ہوتا ہے وہ اللہ تعالیٰ کی قدرت سے ہوتا ہے. دیکھیے بے شمار انسانوں کا تجربہ ہمارا اور آپ کا کھودنے کا تجربہ ہے, سامنے آتی ہیں بہت ساری چیزیں, غلہ ہوتا ہے زمین میں ڈال دیتے ہیں غلے کو قربان کر دیتے ہیں زمین کے اوپر, تو وہ زمین کے اندر گلو لالا اگتے ہیں کھیت اگتا ہے سرسبزی اور شادابی وجود میں آتی ہے, بابو باہر بن جاتے ہیں. جب قربانی یہ سب کیسے ہوا, آپ نے کچھ دانے ڈالے, کچھ غلہ ڈالا زمین میں, وہ لہلہاتا کھیت کی شکل میں رونما ہوا, یہ کیسے ہوا؟ وہ ہوتا ہے اللہ کے خزانے کیسا ظاہر ہوا, جس راستے سے ظاہر ہوا, اللہ کے خزانے سے. کس طرح ظاہر ہوا؟ اللہ کی قدرت سے. وہ اللہ کا خزانہ بھی چھپا ہوا اور اللہ تعالیٰ کی قدرت بھی چھپی ہوئی اور اللہ تعالیٰ کے خزانے بھی چھپے ہوئے, اللہ تعالیٰ کا جلال و جمال بھی چھپا ہوا اور اللہ تعالیٰ کے کمالات بھی چھپے ہوئے اور خاص طور پر اللہ تعالیٰ کی ذات بھی چھپی ہوئی ہے, تو پھر اس کی ذات بھی چھپی ہوئی, اس کا خزانہ بھی چھپا ہوا, اس کی قدرت بھی چھپی ہوئی, تو پھر اس کو پہچانے کیسے؟ اس کو پہچاننے کا طریقہ ہے نشانیوں سے ذات تک پہنچنا. ربی کے مقولہ ہے, آپ ذرا جانتے ہیں, آسان لگتا ہوں تدل المسیح, قدموں کے نشان چلنے کا پتا دیتے ہیں. آپ نے کسی کو چلتے ہوئے نہیں دیکھا, لیکن ریت پر آپ نے دیکھا کہ بہت دور تک قدم پڑے ہوئے ہیں, پاؤں کے قدم پڑے ہوئے ہیں, نشانات لگے ہوئے ہیں, تو آپ یوں کہیں گے کہ یہاں سے کوئی آدمی گزرا ہے. تو کہتے ہیں آثار لگتا ہوں تدل المسیح, قدموں کے نشان چلنے کو پتا دیتے ہیں. آثار البعیر تدل علی البعیر, اونٹ کی مہگنیاں اونٹ کے گزرنے کو پتا دیتی ہیں. تمام رات و مراد رات فیجا جن کئی بنا تدل والے لطیف خبیر, پھر یہ برجم والا آسمان یہ اور یہ پھر یہ زمینیں اور آسمان اور زمینوں کا یہ نظام اور یہ سمندروں کا, یہ آگ کا اور یہ پانی کا, یہ ہوا کا اور یہ حرارتوں کا, شمسی تمہاری نظام مختلف انداز کا, پھر یہ چیزیں کسی ذات کی طرف رہنمائی کر رہی ہے نہیں کر رہی ہے, بس وہی پہچاننا ہے. زمین کو دیکھ کر زمین والا یاد آئے, جیسے شیروانی کو دیکھ کر شیروانی والا یاد آتا ہے, گھڑیال دیکھ کر گھڑیال والا یاد آتا ہے, گھر دیکھ کر گھر والا یاد آتا ہے, چپل دیکھ کر چپل والا یاد آتا ہے, اینک دیکھ کر اینک والا یاد آتا ہے, چیزی پنکھا دیکھ کر پنکھا بھیجنے والا دینے والا یاد آتا ہے. اسی طریقے سے زمین اور آسمانوں کا یہی نظام اس پر غور کر کے خاص طور سے اس نقطے پر پہنچ جانا چاہیے کہ جس نے ان کو پیدا کیا بس وہی ہے اللہ. کیا ہوگا غزرات پر ایمان رکھنے کا فائدہ کیا ہوگا؟ اللہ کی حمایت ساتھ میں ہو جائے گی, اللہ کی غیبی مدد ساتھ میں ہو جائے گی. اللہ پاک کے دو نظام ہیں, ایک نظام ظاہری ہے, ایک نظام باطنی ہے, یعنی ایک نظام وہ ہے جو نظر آ رہا ہے اور ایک نظام وہ ہے جو نظر نہیں آ رہا ہے. دو طرح کے نظام ہے اللہ کے, ایک نظام وہ جو نظر آ رہا ہے, مثال جی سامنے موجود ہے, اگرچہ الگ بات ہے کہ اس کی صنعت کاری ہم کو نظر نہیں آتی, لیکن ان چیزوں سے ہم برابر اس ہتے پتے کے ذریعے سے اس ذات تک پہنچنے کی کوشش کرتے ہیں. دیکھو بھائی, بھینس یہ چارہ کھاتی ہے, گھاس کھاتی ہے, ہرا ہرا, لیکن آپ بتائیے کہ پیشاب کس کلر کا ہوتا ہے, گوبر کس رنگ کا ہوتا ہے, خون کس رنگ کا ہوتا ہے اور دودھ کس رنگ کا ہوتا ہے؟ یہ چاروں چیزیں کہاں سے نکلی؟ چارہ کھانے کے بعد یہ چار چیزیں ظہور میں آتی ہیں عام طور پر. وہ آپ دیکھیے کہ پیشاب کا رنگ الگ ہے اور گوبر کا رنگ الگ ہے, خون کا رنگ الگ ہے اور دودھ کا رنگ الگ ہے. اس میں سولوشن جی ایک چیز کو حرام ہے سمجھ کر استعمال نہیں کرتا, دو چیزوں کو ردی کے کھانے میں رکھتا ہے, ایک چیز کو بہت خوشگوار انداز پر استعمال کرتا ہے. کس طریقے سے ہوا یہ نظام؟ وہ بھینس آپ ہی کے پچھواڑے میں بند ہے اور وہ جانور آپ ہی کے پاس قریب میں بندھا ہوا رہتا ہے اور آپ ہی کے سامنے وہ چارہ کھاتا ہے, گھاس کھاتا ہے, لیکن آپ دیکھیں کہ اتنا بڑا نظام اس کے اندرون میں نکلا بھی رہتا ہے, तो हमको पेशाब नजर आ रहा है, गोबर नजर आता है, खून नजर आता है, दूध नजर आता है, लेकिन अल्लाह पाक की सनत करी नजर नहीं आती। ये सब इन चीजों के जरिए से अल्लाह को पहचानना चाहिए। कुरान निशानदेही करता है इस चीज की। कुरान की पूरी आयत याद नहीं है, मौलाना खुद मौजूद है जी, मौलाना अब्दुल हलीम साहब, ये सदर लजनतुल उलमा आंध्र प्रदेश, जिनसे आप हजरात ने गुज़िश्ते इस्तिफादा किया है, ये हाफिज भी है, ये हवाला उनसे पूछ सकेंगे शायद बाद में। मिम्बैनी फरसी दमिन लबन खालिस सायगन लिशारिबीन, ये कैसा खुशगवार दूध, कैसा शानदार दूध, कैसा बेहतरीन दूध, पीने वालों के लिए खुशगवारी का जरिया और सबब बनता है और इंसान को सेहत बख्शता है। कितना अजीब निजाम है अल्लाह का, एक हरा पत्ता खाने वाला एक जानवर खा रहा है और नतीजा कैसे अजब अजब निकल रहा है। मगर अल्लाह पाक ने तमीज दी है तो कौन सी चीज इस्तेमाल करने की है, या इस्तेमाल करना है तो किस ढंग से करना है, उन नौन तरीकों को जानकर इस्तेमाल कर लेता है आदमी। वो साथ वो साथ है, कुरान कहता है वो इधर के लबसार, ये लाल इधर को है लबसार, लाल उधर को है लबसार, वो इधर के लबसार वो लतीफ अल कबीर, इंसानों की आंखें उसकी रात को नहीं देख सकती। और इसी तरीके से लेकिन अल्लाह पाक दुनिया के हर जर्रे पर नजर रखते हैं। वो जात बड़ी बारीक बीन रात है, बड़ी बाखबर रात है, वो लतीफ अल कबीर, वो उस रात को पहचानना है। इस दुनिया में आसार के जरिए से, निशानियों के जरिए से, इस दुनिया में कामों के जरिए से, अफान और अमाल के जरिए से, इस दुनिया में खुदा के काम किए हुए इन कामों के जरिए से, किए जाने वाले अफाल के जरिए से और अल्लाह पाक की सिफात की झलकियों के जरिए से, नफो जरत के सारी झलकियों को पेश नजर रखकर, अता और मना के खजानों को पेश नजर रखकर अल्लाह तआला की जात की मारिफत करना है और पहचानना है, ताकि उसको इस दर्जे पहचान लिया जाए कि आज की ये पहचान कल अल्लाह को देखने के लिए आंखों में अल्लाह पाक सलाहियत देंगे। आज जिस खतर हम साहिब दिल होंगे, कल उतना ही ज्यादा साहिब दीद होंगे। आज का दिल कल की आंख बना दी जाएगी। आज हम अल्लाह को नहीं देख सकते इन आंखों से। अगर कोई दावा करता है तो बातिल दावा है, अल्लाह की रात को देखने की कोशिश गुमराही की कोशिश है। तर्क किया जाता है, इतराज किया जाता है, समझाया जाता है, पाया जाता है और विशाल से ताबीर किया जाता है। मुजरिका के जरिए से गुजरात के अतिपत पहचानने के अतबार मुख्तलिफ इस्तेमाल करके लफ्ज विशाल और इतराज के लफ्ज वगैरह इस्तेमाल कर लेते हैं, लेकिन मेरे दोस्त तुम्हें है रात तो कोई पाई नहीं सकता। उसको हमने रात को देखा, अल्लाह की रात को नहीं, वो तो जन्नत में देख, जन्नत में दिखाया जाएगा। और अल्लाह इंसान को दीद के काबिल बना देंगे। आज जितनी बसीरत होगी, कल अल्लाह पाक उतनी ही तेज बसारत कर देंगे। इसीलिए मेरे दोस्त अपने काम ये है कुछ अल्लाह ताला की, अल्लाह ताला के खजानों को, अल्लाह की रहमतों को, अल्लाह की कुदरत को, अल्लाह ताला के सिफात को, उसके कमालात को पहचानने के लिए, पहचानने को सब तुम मान लेना है। इस अल्लाह हमारा कर्म फरमाते हैं और कर्म की शक्ल ये होती है कि सालिहीन में दाखिला देते हैं, और कर्म की शक्ल ये होती है कि मरने के बाद हमेशा की जिंदगी में कामयाब कर देते हैं। और इस दुनिया में भी अल्लाह ताला कामयाब फरमाते हैं। अल्लाह ताला फरमाते हैं इन्नल्लाह मअल मुमिनीन, अल्लाह अहले ईमान के साथ है। दुनिया भर के मुसीबतों में पड़े हुए इंसानों को मुसीबतों से निकलने का रास्ता ये है कि इंसान ईमान के रास्ते पर आए। अल्लाह पाक कुरान में पाक फरमाते हैं वकज़ालिक नुंजिल मुमिनीन, हम न जाते छुटकारा दिलाएंगे अहले ईमान को, अमन भी देंगे अल्लाह, हिदायत का नूर भी दे देंगे। कुरान मजीद में एक शर्त के साथ मशरूत करके बताया गया है, अल्लज़ीन आमनु, जिन्होंने ईमान कबूल कर लिया, वलम यलबिसू ईमानहुम बिज़ुल्मिन, और उन्होंने अपने ईमान के अंदर जुल्म की आमिज़िश या शिर्कियात की आमिज़िश नहीं की, तो क्या होगा, उलाइक लहुमुल अमनु वहुम मुहतदून, अल्लाह अमन और हिदायत से आराम कर देंगे। تو امن کا امن کی فکر کب قائم ہوگی؟ جب دنیا میں ایمان عام ہوگا. اور ہدایت کب عام ہوگی؟ جب انسانوں میں ایمان کی ہدایت کی بات ہوگی, ایمان کی بات چلے اور انسان قبول کرے. لیکن آپ سوچ رہے ہوں گے کہ صاحب اللہ تعالیٰ نے تو اہل ایمان کے ساتھ کامیابی کا وعدہ کیا ہے نا, تو ہاں, تو پھر ہم بے شمار ایمان والوں کو ناکام دیکھ رہے ہیں, یہ کیا ہے؟ اس میں دو باتیں, ایک یہ ہے کہ ایمان والوں کا امتحان ہے, ایک بات. حضرت زکریا علیہ السلام کے سر کے اوپر آرا چلایا گیا, کامیاب ہوئے ناکام ہوئے, کامیاب ہوئے. حضرت ابوبکر صدیق رضی اللہ تعالی عنہ کو دنیا نے زہر دیا, کامیاب ہوئے ناکام ہوئے. حضرت عمر فاروق رضی اللہ تعالیٰ عنہ کو دنیا نے شہید کیا, وہ کامیاب ہوئے ناکام ہوئے. حضرت عثمان غنی شہید ہوئے, حضرت علی مرتضیٰ شہید ہوئے, حضرت امام حسن کو زہر دیا گیا, حضرت امام حسین شہید ہوئے. کیوں بھی کامیاب تھے, ناکام تھے, کامیاب تھے, کوئی دو رائے تو نہیں ہے, تو نہیں ہے. تو مطلب یہ ہوا کہ کامیابی اور ناکامی کے مفہوم اور مضمون کو سمجھنا ہے, یہ مطلب ہے اس کا. ہم نے کامیابی اور ناکامی کا بھی مطلب تو سمجھا ہی نہیں. بس اتنا یاد رکھیے کہ اللہ کے حکم کو پورا کر دیا تو کامیاب ہو جاتے ہیں یہاں بھی وہاں بھی, اور اللہ کے حکم چھوڑ دیا تو ناکام ہو جائیں گے یہاں بھی وہاں بھی. اس لیے کرنا یہ ہے میرے دوستو, کامیاب ہونے کے لیے اللہ کے حکم کی تعمیل کرنا ہے, ایک آخری بات عرض کرنا ہے, وہ یہ ہے کہ اس دنیا میں بھی اللہ پاک بے شمار نئے ایمانوں کے ساتھ اللہ نعمتیں دے رہے ہیں. کافروں کو دیکھو, مشرکوں کو دیکھو, امریکنوں کو دیکھو, انگریزوں کو دیکھو, یہ مالداروں کو دیکھو, یہودیوں کو دیکھو, نصرانیوں کو دیکھو, دشمنوں نے اسلام کو دیکھو, کیسا روز داغ دبدبا یہ اور وہ. لیکن میرے روز تو ایمانداروں کے ساتھ, ارے صاحب ان کے تو کھانے پینے کی بھی مشکل نہ پڑے, بڑی مشکل ان کے لیے تو مصیبتیں ہی مصیبت ہیں, سر سے پاؤں تک مشکلات اور آلام اور کٹنائیاں اور دشواریاں اور اتنی بڑی الجھنیں کہ کچھ بس بس کچھ نہ پوچھیے جی. قرضوں کا تومار اور مسائل کا انبار, مسائل کی قلت, مسائل کی کثرت, کیا کیا مصیبتیں ہیں صاحب اس مسلمان کے پیچھے. تو میرے دوست اس بات کو یاد رکھیے کہ اللہ نعمتیں کسی کو دیتے ہیں راضی رہ کر اور کسی کو دیتے ہیں ناراض رہ کر. دو طریقے سے دے دیں, راضی رہ کر کسی کو, ناراض رہ کر کسی کو. مگر آپ کو شاید بات پہلے نہیں پڑی ہوگی, ایک مثال تو بہت جلدی سمجھ میں آ جائے گی. ہم لوگ چونکہ چھوٹے ذہن کے لوگ ہیں اس لیے یہ چھوٹی بات ہی بتانا پڑتا ہے کبھی. ایک بھائی, اگر آپ کے گھر کے اندر چوہا ہوتا ہے نا, چوہا, اس نے کتر دیا کپڑے, اس نے کتر دیے کھانا, اس نے گرا دیا اور سارا گھر وہ نیچے اوپر کر رہا ہے اور کاغذات کتر دیے, کتابوں کو چاٹنے لگ گئے, اب اس کے بعد مختلف قسم کی مشکلات جی, یہاں ہر بس نقصان, روپیے کو کتر دیا, کپڑے کو کتر دیا, کاغذ کو کتر دیا. تب کیا کرتے, مالک مکان کیا کرتا ہے, ایک بنگلہ خرید کے لاتا ہے, اس کو آپ پنجرا کہتے ہیں, چوہے پکڑنے کا پنجرا, آپ کے لفظوں میں بنگلہ. اب وہ پنجرا ہے نا پنجرا, اب اس کے اندر کانٹے کا جھولا, چاروں طرف سے ایئر کنڈیشن, دائیں بائیں آگے پیچھے بس ہوا ہی ہوا, درو تازہ ہوا, اور وہاں پر جھولے کے پاس جی گھی کی روٹی لگا کر رکھی جاتی ہے. رکھتے ہیں نہیں رکھتے, راضی رہ کر دے رہے, ناراض رہ کر دے رہے, اور جو قیامت تک کیوں چلتے رہیں گے, یا جو دنیا میں پھدک رہے ہیں اور قیامت تک پھدکتے رہیں گے, معلوم ہو جائے گا کتنا دمخم ہے. ہاں, گھی کی روٹی کس طرح سے رکھی گئی تھی اور گوشت کی بوٹی کس طرح سے رکھی گئی تھی, راضی ہو کر دی گئی تھی یا ناراض ہو کر دی گئی تھی. اب وہ چوہا جو ابھی گیٹ میں داخل نہیں ہوا, اب اس کے سامنے کسی نے کہا وہ بہترین بنگلہ, یہ ہے بہترین گیٹ, یہ ہے بہترین جھولا,
वो है घी की रोटी, वो है गोश्त की रोटी। लेकिन अगर आप उसे ये कहें खबरदार दाखिल मत हो, तो क्यों? तो पुलिस आएगी, मुझे नजर नहीं आ रही साहब, मुझे नजर नहीं आ रही भाई, देख देख मियां ये चूहे, ये पुलिस आ जाएगी, नहीं मुझे नजर नहीं आ रही है, देख सुवे लेकर आ जाएंगे, नहीं मुझे नजर नहीं आ रहे है, लाठियां लेके आ जाएंगे, नहीं मुझे नजर नहीं आ रहे है, जी गर्म पानी तो नहीं, तो मुझे कोई चीज नजर नहीं आ रही है, कोई चीज हमको नजर नहीं आ रही है। हम रिसर्च करते हैं, करो रिसर्च करो, कितना करेंगे मालूम होगा या किसका रिसर्च कितना ज्यादा है, और आखिर में चल चला कि क्या होता है। जैसे ही उसने घी की रोटी छुई और गेट बंद, और जो पुलिस आए उसकी आ जाती है, बच्चे आ जाते हैं, बकौल अल्लाह मालूम है ये वो अंदर घबरा के उछलता है गम से, और बाहर बच्चे उछलते हैं खुशी से। पुलिस आ गई नहीं आ गई, अब कोई सुआ लिया और कोई चाकू लिया और कोई लाठी लिया, कोई रस्सी लिया, कोई कंकर लिया, कोई पत्थर लिया, घर की कोई खातून गरम गरम पानी लाई, कुछ नजर आ रही है चीजें। ऐसे ही दुनिया के अंदर इंसानों से ये कहा जाए कि अगर बेईमानी की जिंदगी गुजारोगे तो अल्लाह ताला के फरिश्ते पकड़ लेंगे, हथकड़ियां डाल देंगे, बेड़ियां पहना देंगे, जंजीरों और तोहफों में डाल दिया जाएगा, जहन्नम की सजाओं में झोंक दिया जाएगा, खून और पीप दिया जाएगा। आज दुनिया के इंसानों को लूट रहे हैं और डुबा रहे हैं, कल कयामत के दिन मालूम होगा कि किसका लूटना कितना ज्यादा था और कौन कितना ज्यादा जुल्म कर रहा था। आज के चंद लाखों में आदमी खेल रहा है, चंद करोड़ों में आदमी खेल रहा है, और वो ये समझ रहा है कि मैं बहुत बड़ा तीर मार लिया इस दुनिया में। मेरे दोस्त अल्लाह पाक, जब इंसान की गफलत बहुत ज्यादा हो जाती है तो अल्लाह रास्ते खोल देते हैं चौतरफ के। कुरान मजीद का बयान है, फलम्मा नसू ज़ुक्किरू बिही फतहना अलैहिम अबवाब कुल्ल शय। जब इंसान अल्लाह के हुक्म की तामील से जी चुरा कर गफलत की नजर हो जाता है और भूल जाता है अल्लाह को, तो अल्लाह उसके लिए रास्ते खोल देते हैं। काय के रास्ते खोल देते हैं, मशियात के रास्ते खोल देते हैं, हाँ दौलत के रास्ते खोल देते हैं, दौलत के रास्ते खोल देते हैं, कुव्वत के रास्ते खोल देते हैं, पब्लिसिटी के रास्ते खोल देते हैं। अब हमारे बड़े बड़े हार आते हैं, बड़ी बड़ी तस्वीरें आती हैं और बड़े बड़े उनके दाम समझाए जाते हैं, लेकिन मालूम होता है कि ये दरवाजे खोले गए जी अल्लाह ताला की तरफ से बतौर नाराजगी के। फिर क्या होता है, अखलना हम तन फैजा हम मुबले सोम, हक्के बक्के रह जाते हैं, अचानक हम उनको पकड़ लेते हैं। इसलिए मिल्लत के अजीजो, दुनिया के इन दौलतमंदों से धोखा नहीं खाना, जिन यहूदियों और नसरानियों की साजिशों से और उनके फरेबों से आप उनके अयारियों से कुछ परेशान नहीं होना। बस ये समझना है कि चाहे हमारी हालत अमीरी रहे या गरीबी की, चाहे हमारी हालत धुरसी में रहने की हो या बड़े बंगले में रहने की हो, अगर हम ईमानदार हैं और आमले सालेहा के अख्तियार करने वाले हैं और तौहीद के मत वाले हैं, तो अल्लाह पाक इस दुनिया में भी अल्लाह जमटाएंगे और कब्र के निजाम में भी अल्लाह पाक अनवार अता फरमाएंगे, हश्र की बरकत से भी और वहां के फयूज खास से भी अल्लाह पाक मालामाल करेंगे, और आखिरत की अबदी जिंदगी में जन्नत की नियमतों में हमेशा हमेशा के लिए अल्लाह दाखिल करेंगे। अल्लाह पाक हम सबों की दुआएं कबूल फरमाए। اللهم صل على محمد وعلى آل محمد وبارك وسلم. ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار. اے اللہ جنہوں نے دعاؤں کے لیے کہا ہے یا لکھا ہے یا توقع رکھتے ہیں، اللہ ان تمام کے جائز مقاصد کو پورا فرما. تقبل منا انک انت السمیع العلیم، وتب علینا انک انت التواب الرحیم. صلی اللہ علی خیر خلقہ محمد وآلہ وصحبہ اجمعین برحمتک یا ارحم الراحمین. سنت ادا فرما لیں حضب معمول انشاءاللہ بعد نماز عشاء درس قرآن ہوگا، اور خطبہ اور نماز حسب سابق مولانا عبدالحلیم دیں گے. Yeah. محمد رسول الله كما أمر وأشهد أن لا إله إلا الله وحده لا شريك له إرغاما لمن جحد به وكفر وأشهد أن سيدنا ونبينا ومولانا محمدا عبده ورسوله صلى الله عليه وعلى آله وأصحابه وبارك وسلم تسليما كثيرا أما بعد يا أيها الناس إن لكم معالم فانتهوا إلى معالمكم وإن لكم نهاية فانتهوا إلى نهايتكم فإن العبد المؤمن بين مخافتين بين أجل قد مضى لا يدري ما الله عاصم به وبين أجل قد بقي لا يدري ما الله فاضم به فليتزود العبد من نفسه لنفسه ومن حياته لموته ومن شبابه لكبره ومن دنياه إلى آخرته فوالذي نفسي بيده ما بعد الموت وهو مستعدم ولا بعد الدنيا دار إلا الجنة وبالنار أقول قولي هذا وأستغفر الله لي ولكم ولسائر المؤمنين من كل ذنب فاستغفروه إنه هو الغفور الرحيم الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له وأشهد أن لا إله إلا الله وحده لا شريك له وأشهد أن سيدنا ونبينا ومولانا محمدا عبده ورسوله إن الله وملائكته يصلون على النبي يا أيها الذين آمنوا صلوا عليه وسلموا تسليما اللهم صل على محمد عبدك ورسولك وصل على المؤمنين والمؤمنات والمسلمين والمسلمات وبارك على محمد وأزواجه وذريته قال النبي صلى الله عليه وسلم ارحموا أمتي بأمتي أبو بكر وأشدهم في أمر الله عمر وأصدقهم حياء عثمان وأقضاهم علي وفاطمة سيدة نساء أهل الجنة والحسن والحسين سيدا شباب أهل الجنة وحمزة أسد الله وأسد رسوله اللهم اغفر لعباس وولده مغفرة ظاهرة وباطنة لا تغادر ذنبا وسائر الصحابة والتابعين رضوان الله تعالى عليهم أجمعين اللهم أعز الإسلام والمسلمين اللهم انصر الإسلام والمسلمين اللهم ارحم أمة محمد صلى الله عليه وسلم اللهم أصلح واهد أمة محمد صلى الله عليه وسلم واغفر اللهم لجميع المؤمنين والمؤمنات والمسلمين والمسلمات الأحياء منهم والأموات برحمتك يا أرحم الراحمين أعوذ بالله السميع العليم من الشيطان الرجيم بسم الله الرحمن الرحيم إن الله يأمر بالعدل والإحسان وإيتاء ذي القربى وينهى عن الفحشاء والمنكر والبغي يعظكم لعلكم تذكرون اذكروا الله يذكركم وادعوه يستجب لكم ولذكر الله تعالى الله أكبر والله يعلم ما تصنعون.